DFM time check. It's 7:30 a.m.
जनताको चासो हाम्रो सरोकार, सिधा प्रश्नको सिधा उत्तर, कार्यक्रम तातो बहस, हरेक दिन बिहान 7:30 बजेदेखि 8:15 बजेसम्म मात्र सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा म कार्यक्रम प्रस्तुता नवराज थानुको साथ सुन्न नछुटाउनु होला।
हाम्रो अनिल दाजुले नयाँ मोबाइल किन्नु भएको छ, खै खै हेरौँ।
किन्न त किनियो तर ब्याट्री नै टिक्दैन यार, फेरि बजारभरि खोजियो तर कहीँ पाएन।
कसले भन्यो ब्याट्री पाइँदैन? अमन मोबाइल सेन्टर छ नि, नयाँ मोबाइलको ब्याट्री पनि पाइने, ग्यारेन्टीका साथ मोबाइल पनि बनाइने, र ब्याट्री नमिल्ने मोबाइलको ब्याट्री पनि बनाइने ठाउँ
हो र।
हो त, सम्पर्क अमन मोबाइल सेन्टर, बस पार्क निकास गल्ली, 98485858860।
हे नाति, यता सुन्न त, हिजो तिमीले फेसबुकमा मासुका विभिन्न परिकारका फोटो हालेका थियो, मेरो त मुखै रसाइरहेछ।
बाजेलाई त थाहै रहन्छ नातिको होटेलमा विभिन्न मासुका परिकारहरू पाउँछ भनेर।
नातिको होटेल अनि हामी बाजेलाई थाहा नहुने?
थाहा त हुन्छ नि बाजे, मेरो होटेलको नाम होटेल वेलकम हो। अनि के भन्दा नि बाजे, दक्ष कुकहरूद्वारा विभिन्न प्रकारका खाना, खसीको सेकुवा, लोकल कुखुराको लेग पिस, चेस्ट पिस, चिकन रोस्ट, चिकन ग्रेभी, चिकन सुप, साथै खाना बस्नको पनि व्यवस्था गरेको छु नि। बरु बाजेलाई पनि वेलकम छ है।
ल त्यसो भए म आज साँझ तिम्रो होटेलमा पुगिहाल्छु नाति। ल,
होटल वेलकम, धनपा 8 क्याम्पस रोडबाट एलएन चोकमा सरेको छ। प्रोप्राइटर प्रेम ओली, 98485892616 र 98241695090।
या यो झाल्डुका देखेर पनि म त हैरान भइसके।
के भयो, किन फतफताइरहेको?
मैले पहिले नै भनेको होइन, क्याम्पस रोडमा रहेको गोपाल दाईको पशुपति काष्ठ उद्योगबाट अल्मुनियमको झाल्डुका, स्टिल रेलिङ, स्ट्रक्चर ग्लेजिङ लगाऊ भनेर तपाईँलाई भनेको लाग्ने भए पो। न बाङ्गिने डर, न बिग्रेला भन्ने डर।
ल ल, अब त्यहीबाट यी सबै सामानहरू ल्याउला, फोन गर्नु पर्यो। खै मोबाइल ल्याउ त।
के को फोन गर्नु पर्यो, नम्बर थाहा छ र?
मलाई थाहा नभए के भयो, तिमीलाई त थाहा छ नि कति हो, भन न
कति हुनु नि। 98484826788 त हो नि।
पशुपति काष्ठ तथा स्टिल फर्निचर उद्योग, क्याम्पस रोड, क्याम्पस गेट नजिक, धनगढी।
म तिमीलाई एउटा कथा भन्नेछु, के तिमी सुन्छौ? पर्ख, पहिला मलाई प्राण बबल गम खान देऊ। कथा यो हो कि पर्ख, मलाई बबल गम फुलाउन देऊ। देख्यौ बबल गम कति ठुलो थियो। कथा यो हो कि आहा, प्राण बबल गम मा ट्याटो रहेछ। पर्ख यो मलाई टास्न देऊ। के यो राम्रो छैन? कथा यो हो कि म स्कुलको लागि ढिलो हुँदैछु, कथा पछि भन्नेछु।
पहिला प्राण बबल गम अनि कथा।
नमस्कार दाई।
नमस्कार, कता हिँड्यो बिहान बिहानै?
कहाँ हुनु दाई, तपाईँकोमै आएको सल्लाह लिऊ भनेर।
के सल्लाह, भन न भन।
घर बनाउन लागिरहेको छु, के कस्तो सामग्री लाग्छ भनेर तपाईँसँग सल्लाह लिन आइरहेको।
धेरै राम्रो, सुन भाइ, टाइल्स, सेनेटरी र सिपी फिटिङको गुणस्तरसँग कुनै सम्झौता नगर्नु।
अनि अरू दाई?
हिन्दूहरूका उच्च गुणस्तरयुक्त कमोड, उडिसा पेन, वास बेसन अनि 12 वर्षसम्म वारेन्टी भएका धाराहरू, जसमा यो असोज मसान्तसम्मका लागि विभिन्न किसिमका स्किमको पनि सुविधा छ।
खासमा दाईले कुन ठाउँको कुरा गर्नुभएको हो?
म भन्दैछु भाइ, फेरि कजारिया कम्पनीका विभिन्न साइजका अलग अलग डिजाइनका टाइल्सहरूका लागि प्रदेश नम्बर 7 अधिकृत विक्रेता हो राठी एन्टरप्राइजेस। मैले घर बनाउँदा पनि यसैलाई सम्झेको थिएँ, अब भाइले घर बनाउँदा पनि यसैलाई सम्झिनु।
फेरि भन्नु त दाई, कुन ठाउँ भन्नुभयो?
राठी एन्टरप्राइजेस, मेन रोड, धनगढी। फोन नम्बर 0991-521-251।
ISO 9001 ओ 2008 सर्टिफाइड कंपनी से उत्पादित ग्रिड ट्रैक्टर अब नया मॉडल और आकर्षक डिजाइन में।
सस्ता मजा ओ आउट ट्रैक्टर की तुलना में तेल कम खाना।
पहाड़ में फिर मजा से चलना के संगे जोतना खोदना थ्रेसिंग कैना ओ भरुआ बोकना काम सही दिल से करे सकना।
ग्रिड ट्रैक्टर में कूलिंग सिस्टम जेकर कारण खिया नहीं लगना और टाटुल फेन नहीं हुईना।
थ्रेसर और रोटावेटर चलाए लग 540 से लेके 1000 RPM तक के एक के ट्रैक्टर में रह
और एक संगे माइलेज के बाद सा आइसर ब्रांड के बस, ट्रक और टिपर फिनो उपलब्ध बा।
विश्वलक्ष्मी एंड हीरा ट्रेड कंसर्न प्राली, बोराडाड़ी बैरक के आगे, धनगढ़ी। फोन नंबर 0991-4157-4158 ओ मोबाइल नंबर 98584-22811।
बोरा गाड़ी में रहल विश्वलक्ष्मी एंड हीरा ट्रेनिंग कंसन प्राली धनगढ़ी चौराहा राष्ट्रीय वाणिज्य बैंक के ठीक आगे सरल सक्कु जहान जानकारी कराई थी।
आया, आया।
के भो भाउजू किन कराई रहनु भएको छ?
के गर्ने बाबू महिना दिन भइसक्यो कहिले के सन्चै हुँदैन धेरै ठाउँमा देखाइ सके के गर्ने होला दिक्क भइसके।
अनि अस्पताल जानु भएन त?
अस्पताल त गएकै हो तर एउटा डाक्टरले उपचार गर्छ फेरि अर्कोलाई देखाउ भन्छ अर्कोले अर्कोलाई कसलाई कसलाई देखाउने म त वाक्क भइसके बाबु पैसा मात्र खर्च हुन्छ के गर्ने होला अब त काठमाडौँ नै जानुपर्छ कि क्या हो बाबु।
ल भाउजू के कुरा गर्नु भएको अहिले त काठमाडौँ र भारतमा रहेका सम्पूर्ण विशेषज्ञ डाक्टरको सुविधा धनगढीमै छ नि किन बाहिर जाने?
धनगढीमा रे बाबु कुन ठाउँमा छ बाबु यस्तो अस्पताल त्यहाँ के सुविधा छ बताइदिनुहोस् न।
ल सुन्नुहोस् भाउजू धनगढीको नवजीवन अस्पतालमा सम्पूर्ण रोगको विशेषज्ञ डाक्टरहरू उपलब्ध छन् अनि अर्को कुरा तपाईँले एउटा डाक्टरको पुर्जा बनाउनु भयो भने त्यही पुर्जाबाट अन्य विशेषज्ञ डाक्टरहरूलाई देखाउन सकिन्छ।
कुन कुन रोगका विशेषज्ञ छन् त बाबु नवजीवन अस्पतालमा?
त्यहाँ त काठमाडौँ तथा कोहलपुर मेडिकल कलेजमा लामो समय काम गरिसक्नु भएका हार्ट जोड्नी स्त्री रोग बाल रोग ल्याप्रोस्कोपिक सर्जन मुटु छाती पेट रोग नाक कान घाँटी छाला तथा यौन रोग र विभिन्न किसिमका अपरेसनहरू समेत गरिन्छ नि भाउजू।
लौ बाबु मलाई नवजीवन अस्पतालको फोन नम्बर बताइदिनुहोस् न त।
हुन्छ भाउजू धनगढीको उत्तर बेहडीमा रहेको नवजीवन अस्पताल फोन नम्बर 091521233 हो भाउजू।
लौ बाबु धन्यवाद कस्तो राम्रो कुरा सुनाउनु भयो म भोलि नै नवजीवन अस्पतालमा जान्छु।
Honda presents Honda Wheel of Fortune 2 1 लाख देखि 10 लाख सम्म जित्ने मौका यस्तो सही तथा तिहारमा कुनै पनि Honda को मोटरसाइकल वा स्कूटर खरीद गर्नुहोस् र पाउनुहोस् स्क्र्याच कुपन मार्फत 1 लाख सम्मको नगद छुट 5 वर्षको लागि स्पेयर पार्ट्समा 10% छुट रु 4500 बराबरको 10 थप सर्भिस कुपन साथै Honda बिग बाइक्स किन्दा 30000 सम्मको नगद छुट साथै हरेक हप्ता लकी ड्र मार्फत Wheel of Fortune 2 मा सहभागी भई 10 जना प्राप्त गर्ने छन् 10 लाख सम्मको नगद पुरस्कार जित्ने मौका आज नै नजिकैको होन्डा शोरूममा गई चलाउनुहोस् आफ्नो भाग्यको व्हील।
प्रथम प्रदेश नम्बर 7 सुपर आइडलमा सहभागी बनौ यही मिति 2074 साल 6 महिना 1 गते देखि सुदूरपश्चिमकै 9 वटै जिल्लामा हुन गइरहेको प्रथम प्रदेश नम्बर 7 सुपर आइडलमा सहभागी भई आफ्नो कला संस्कृतिलाई अगाडि बढाऊ र आफूमा भएको प्रतिभालाई अगाडि ल्याऊ। आवेदन फर्म भर्ने अन्तिम मिति 2074 साल 5 महिना 30 गते। आवेदन फर्म पाइने स्थानहरू जीबी मोबाइल पॉइंट कैंपस चौक धनगढ़ी आरके मोबाइल सेंटर बस पार्क धनगढ़ी इमेज बुक्स एंड स्टेशनरी एलएन चौक धनगढ़ी रेडियो धनगढ़ी 90.5 मेगाहर्ज आयोजक तिलक फिल्म्स प्राली पुतली सड़क काठमांडू 98-5-10-38-527 प्रथम पुरस्कार नगद रु 25,000 सहित गीत रेकर्ड द्वितीय पुरस्कार नगद रु 10,000 सहित गीत रेकर्ड आवेदन शुल्क रु 300 मात्र।
कहिले ड्याडी कहिले म
कहिले मम्मी कहिले भाइ
दुई दुई जना घुम्न जान्छौ
स्टाइलले दुबै चलाइ
मेरो हैन हाम्रो फेभरेट 1+8 2 8
घरको काममा हरेक ठाउँमा
सँगै जान्छौ टाइम मिलाई
सजिलै पुगिन्छ जहानी स्टाइलिस डुएट चलाइ
मेरो हैन हाम्रो फेभरेट 1+8 2 8
अब 111 सिसीको पावरफुल इन्जिन बाहिरै तेल हाल्न मिल्ने ठाउँ मोबाइल चार्जिङ पोर्ट इन्टिग्रेटेड ब्रेकिङ सिस्टम र साइड स्ट्यान्ड इन्डिकेटर जस्ता आकर्षक विशेषताहरू भएको डुएट चलाउँदै घुम्नुहोस् आफ्नो परिवारसँग हाँस्दै रमाउँदै हिरो डुएट
1+8 2 8
थप जानकारीका लागि आजै नजिकैको हिरो शोरूममा सम्पर्क गर्नुहोस्।
बाबा मेरो एडमिसन कन्फर्मेसन लेटर आयो नि।
वाह यो त एकदम खुसीको कुरा हो
तर एडमिसन त हप्ता दिनभित्रै गर्नुपर्ने रहेछ अब के गर्ने गाह्रो हुने भयो।
चिन्ता नमान्न बाबु मैले सबै सोचेर राखेको छु एनएमबी ब्याङ्कले शैक्षिक कर्जा अन्तर्गत रु एक करोडसम्मको शैक्षिक कर्जा 5 दिन भित्रै प्रदान गर्छ र कर्जा अवधि पनि 10 वर्षसम्मको हुन्छ। म आजै एनएमबी ब्याङ्क गएर शैक्षिक कर्जाको प्रक्रिया सुरु गरिहाल्छु।
अरे वाह, विश्वासै गर्न नसकिने। अब मेरो उच्च शिक्षा हासिल गरी आत्मनिर्भर बन्ने सपना त साकार हुने भयो।
आत्मनिर्भर नेपालका लागि समर्पित एनएमबी ब्याङ्क, Move Beyond.
खाउला पिउला रमाइलो गरौला, दसैँ आयो फेरि,
बाँडौ मिलेर खुसियाली।
यसपालिको दसैँ तिहारमा एमआईको मोबाइल सेट खरिद गर्नुहोस् र उपहार योजनामा सहभागिता जनाई।
दुबई टुर, ब्याङ्कक टुर, पल्सर, गोल्ड कोइन, सिल्भर कोइन, सपिङ भाउचर्स, एमआई फोन, एमआई ल्यापटप, एमआई स्कुटी, एमआई टिभी र अन्य एमआईका प्रोडक्टहरू जित्नुहोस्।
एमआई मोबाइल्स।
चाँदी चाँदी बचतसँग चाँदी नै चाँदी।
के भनेको यस्तो? कहाँ, कसरी चाँदी?
एनएमबी ब्याङ्कमा अब बचत खाता खोल्दा चाँदी नै चाँदी। एनएमबी ब्याङ्कले ल्याएको छ एनएमबी सरल बचत खाता, जम्मा रु 5,000 खोल्न सकिने। यो खाता खोल्दा 10 ग्राम चाँदीको सिक्का सित्तैमा पाइन्छ नि।
ए हो र, यो त एकदमै गजबको कुरा सुनाउनु भयो नि तपाईँले।
यति मात्र कहाँ हो र, साथमा निशुल्क मोबाइल ब्याङ्किङ सुविधा तथा डेबिट कार्ड र इन्टरनेट ब्याङ्किङ सुविधाहरू पनि उपलब्ध छन्।
त्यसो भए अहिले नै गइहालौ न त एनएमबी ब्याङ्क सरल बचत खाता खोल्न।
हामी त हिँड्यौँ। तपाईँहरू पनि चाँदीको बाहर भित्राउन चाहनुहुन्छ भने एनएमबी ब्याङ्कमा सरल बचत खाता खोल्न गइहाल्नुहोस्। थप जानकारीका लागि 98017-17664 मिस कल गर्नुहोस्। एनएमबी ब्याङ्क, मुभ बियोन्ड।
नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई। सुदूरपश्चिमको आवाज हो यो दिनेश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहस। अलिकति आज ढिला भएको छ, केही अलिकति गडबड भयो आज, म क्षमा चाहन्छु। र हाम्रा अतिथिले गर्दा अलिकति केही प्राविधिक मिस्टेक भयो, म उहाँलाई लिन गएँ, उहाँ यहाँ आइसक्नु भएको रहेछ। अलिकति केही उहाँले बाटो बिर्सिनु भयो, खैर हामी नयाँ ठाउँमा छौँ, यसर्थ पनि यो अहिले प्रचार प्रसार गर्न पनि अझै गाह्रो भएको छ। अतिथि फेरि पुरानो हुन्, तर पनि कहिलेकाहीँ उहाँले बाटो बिर्सेको फिल आफ्नै धुनमा कहिलेकाहीँ भइन्छ, हुन्छ यस्तो कहिलेकाहीँ, म क्षमा चाहन्छु। मैले अनियरमै बोलिदिएँ। र हामीसँग अतिथिको रूपमा आज हुनुहुन्छ, हामी स्पेसली आज कुराकानी गर्दैछौँ प्रादेशिक रूपमा, हामी यतिखेर प्रदेश नम्बर 7 छौँ र निर्वाचन क्षेत्र निर्धारण आयोगले चाहिँ निर्वाचन क्षेत्रहरू हेरफेर गरेको छ। हिजो कैलालीमा 6 थिए, आज 5 बनाएको छ, कञ्चनपुरमा 4 थिए, 3 बनाएको छ, डोटीमा 2 थियो, 1 बनाएको छ, अन्य क्षेत्रमा पनि त्यस्तै गरिएको छ। र हेरफेर गरिरहँदा अछाम मात्र यस्तो जिल्ला परेको छ जहाँ चाहिँ हेरफेर भएको छैन, 2-2 परेको छ यसपटकको निर्वाचन क्षेत्र। र समग्र प्रदेशसम्म 7 16 निर्वाचन क्षेत्र, अर्थात् पछिल्लो समय जुन चाहिँ नेपालको संविधान 2072 जारी गरेको संविधानले प्रदत्त गर्ने हो भने देश संघीयतामा गइसक्यो छ, र संघीयतामा गइरहँदा प्रदेशसम्म 7 निर्वाचन क्षेत्रलाई हेरफेर गर्दा 16 निर्वाचन क्षेत्र परेको छ सङ्घका लागि, भने प्रदेशका लागि उक्त निर्वाचन क्षेत्रलाई 1-2 गर्दा 32 प्रादेशिक संरचनामा गएको छ विधेयकको रूपमा। र यो आज हामी कुरा गर्दैछौँ, स्पेसली अब यो निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्वाचन क्षेत्र निर्धारण गरेको छ, र यो निर्वाचन क्षेत्र कसरी बनाएको छ त, कुन क्षेत्र कता परेको छ, अलिकति हेरफेर भइरहँदा जनताहरू र नजिकबाट राजनीतिक विश्लेषण गर्दैछौँ। वास्तवमा नेताहरूले आफू अनुकूल र आफू जित्ने किसिमले बनाए या वास्तविक जनसङ्ख्या र भूगोललाई आधार बनाएर उहाँहरूले गर्नुभयो त, यिनै विषयमा हामी कुराकानी गर्दैछौँ। हामीसँग नेपाली काङ्ग्रेस कैलाली जिल्लाका उपसभापति हामीसँग हुनुहुन्छ, प्रकाश बम हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। प्रकाश, यहाँलाई स्वागत छ।
धन्यवाद।
कार्यक्रममा अत्यन्तै ढिला भयौँ हामी,
होइन, म माफी चाहन्छु श्रोतावर्गसँग पनि, मेरो व्यक्तिगत मेरै कारणले गर्दा केही ढिला म पुगेँ। श्रोताहरू प्रतीक्षारत हुनुहुन्थ्यो होला मेरो आवाज सुन्नुको निमित्त, म उहाँहरू सबैसँग क्षमा पनि माग्न चाहन्छु।
वास्तवमा अब निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्वाचन क्षेत्रमा हेरफेर गरेको छ, हिजोको 240 निर्वाचन क्षेत्र प्रत्यक्षबाट अब 165 झारेको छ, यहाँलाई थाहा छ कानुन त हेर्ने भने 165 प्रत्यक्षै 110 समानुपातिक करिब करिब 275 हामी अबको संसद बन्छ यहाँलाई थाहा छ यो हेर्दा पछिल्लो समय 165 मा गयौं हामी घटाएर गयौं अब यसले के राज्य कोषका लागि फाइदा गर्छ या के लाग्छ यहाँलाई निर्वाचन क्षेत्र निर्धारण आयोगले जुन संवैधानिक रूपमा एउटा अधिकार पाएको थियो त्यो अनुसार काम गर्दा हामी सन्तुष्ट छौं र नेपाली कांग्रेस ठीक भन्छ यो विषयलाई
नेपाली कांग्रेस अझ 165 क्षेत्र निर्धारण जुन भएको छ त्यसलाई पनि धेरै भन्दछ संविधान भन्दाखेरि नै नेपाली कङ्ग्रेसले अझ त्योभन्दा तल यो क्षेत्रहरू बन्नुपर्छ भनेर प्रस्ताव पनि नेपाली कङ्ग्रेसले गरेको थियो वास्तवमा नेपालको जुन भौगोलिक अवस्था छ र नेपालको जुन क्षेत्रफल छ त्यो हिसाबले 165 पनि अत्यन्तै धेरै हो आर्थिक भार मात्र होइन अन्य प्रशासनिक कुराहरू समेत पनि यो 165 पनि धेरै हो तर पनि 240 तुलनामा जुन अहिले 165 क्षेत्र बनेको छ यो चाहिँ अत्यन्तै स्वागत योग्य छ र नेपालको निमित्त यो वास्तवमै अत्यन्तै आवश्यक थियो
जस्तै अब हामी प्रदेश नम्बर 7 कुरा गर्ने हो भने हामी घटाएर यतिखेर हामी 16 भनौँ न जो चाहिँ संसदका लागि अब चुनिने सांसदहरूका लागि हामी जाँदैछौँ यो हेर्दा कैलालीमा 6-5 भयो कञ्चनपुरमा 4-3 भयो अन्य जिल्लामा पनि घट्यो अछाममा घटेन कैलालीलाई कुन बेसमा यो घटाइयो
जनसङ्ख्याले मात्र होइन नेपाल अधिराज्यले जनसङ्ख्याको आधारलाई 90% र 10% भूगोललाई लिएर यो क्षेत्र निर्धारण गरेको छ जस अनुसार कैलाली 5 क्षेत्रमा सीमित हुन पुगेको हो र अहिले 3 जिल्ला नेपाल अधिराज्यभरि केवल 3 जिल्ला मात्र 5 क्षेत्र छ
झापा
रूपन्देही र कैलाली मात्र र 6 मात्र मोरङ 6 र काठमाडौँ 10 त्यो हिसाबमा कैलालीले वास्तवमै धेरै सिट नै पाएकै हो मुख्य कुरा
काठमाडौँ त घटेन
काठमाडौँ घटेन जनसङ्ख्याको आधार लिँदाखेरि काठमाडौँ घट्ने प्रश्न भएन काठमाडौँमा अत्यधिक जनसङ्ख्याको चाप छ र त्यसपछि कैलाली पनि जनसङ्ख्याको चापको आधारमा कैलाली पनि नघटेको हो
हाम्रो कहीँ कतै भूगोलले असर गरेर यसर्थ घट्यो भने हामी विश्लेषण गरौँ
होइन भूगोलले कैलालीलाई होइन वास्तवमा म त के भन्छु भने व्यक्तिगत रूपमा भूगोललाई आधार मान्नु पर्थ्यो लगभग 40-60% जनसङ्ख्यालाई मान्यो भने 40% भूगोललाई पनि मान्नु पर्थ्यो पहाडी जिल्लाहरू जस्तै म डोटीको उदाहरण दिन्छु कि सुदूरपश्चिममै पनि 7 प्रदेशमा डोटी यत्रो विशाल क्षेत्रफल भएको जिल्ला छ जहाँ एउटा मात्र सांसद हामीले आज पाएका छौँ र त्यहाँ भौगोलिक हिसाबमा अत्यन्तै कठिन र विकट छ र त्यहाँ 2 हुनु पर्थ्यो मेरो भन्नु खोज्यो जस्तै बैतडी असम ठिक छ तर जुन अहिले 90% जनसङ्ख्यालाई आधार लिएको छ त्योभन्दा पनि अझ भूगोललाई पनि केही आधार लिएको भए अझ राम्रो हुन्थ्यो
यसले गर्दा तराईका जिल्लाहरूमा अलिकति फाइदा गऱ्यो भोलि बन्ने संरचना या भनौँ भोलि बन्ने सांसदहरू या सदनलाई केही फाइदा गर्ला
एकदम सदनलाई भन्दा पनि उम्मेदवारहरूलाई पार्टीका उम्मेदवारहरूलाई केही सरल भएको मैले महसुस गरेको हो मैले म अहिले पनि अझ पनि म अहिले भर्खर भने मैले हामीहरू कैलालीमा सुगम छ जुनसुकै ठाउँमा पनि हामी 1-1.5 घन्टा 15-20 मिनटमा हामीहरू साधन स्रोत भएका ठाउँहरूमा हामी यहाँ पुग्न सक्छौँ यहाँ सुगम छ साधनहरू पुग्न सक्छ सडकहरू बनेको छ सडक सञ्जालले घेरिएको छ तर पहाडी एरिया जहाँ सडकै छैन जहाँ पैदल हिँड्ने हो भने एउटा वार्डबाट अर्को वार्डमा म आफै पनि 2 लगाएर एउटा वार्डबाट अर्को वार्डमा पुगेको छु भने त्यस्तो विकट ठाउँमा अझ केही प्राथमिकता दिएर तराई क्षेत्रलाई कम क्षेत्र बनाएको भए हामीलाई कुनै आपत्ति हुने थिएन
अब कैलालीको कुरा गरौँ सर हामी 5 क्षेत्रमा गयौँ कस्तो बने संरचना हाम्रो भनौँ न धनगढीलाई चाहिँ हामीले अलिकति फराकिलो बनाएको छौँ कैलालीको 6-10 होइन किनौँ
कैलालीको 6-9
6-9 हामीले यता ल्यायौँ
हजुर
अब ठुलो बन्यो अलिकति यसलाई जनसङ्ख्याको आधारमा बेस भयो भने हामीले विश्लेषण गरौँ
एकदम यो 7,75,000 जुन जनसङ्ख्या छ त्यसलाई चाहिँ 5 डिभाइड गर्दाखेरि लगभग 1,50,000 लिएर 1,60,000 बिचमा एउटा निर्वाचन क्षेत्र बन्न सक्थ्यो त्यसैलाई मध्यनजर गर्दाखेरि 1,47,000 मात्र धनगढी उपमहानगरपालिकाको जनसङ्ख्या थियो र त्यसमा
पहिलाको
6-9 अर्थात् साबिकको गदरिया गाउँ विकास समितिलाई यता राख्दाखेरि 1,58,000 जनसङ्ख्या भएको छ र यो भूगोलको हिसाबमा पनि लगभग मिल्ने खालको बनेको छ र यो राम्रो छ
यता जानुभन्दा अलिकति हामी गोदावरीतिरको एउटा 2 तानेको भए विवाद हुन्थ्यो भन्ने सम्भावना हो
होइन विवाद हुन्थेन तर यो जनसङ्ख्यालाई गोदावरीतिर तान्दाखेरि त्यो क्षेत्रको जनसङ्ख्या पुग्थेन त्यो क्षेत्रको जनसङ्ख्या अपुग हुने थियो र त्यसलाई मिलाउनु गुणमा थिएपि पूर्वतिर जानुपर्ने सम्भावना हुन्थ्यो यो गौरीगङ्गा नगरपालिकाको पूर्वतिर अर्थात् घोडाघोडीबाट तान्नु पर्थ्यो त्यसलाई मिलाउने त घोडाघोडीलाई यता तान्दाखेरि त्यहाँ भूगोल अलिकति नमिल्ने सम्भावना थियो
अब यो जस्तै हिजोको 6 बनिरहँदा धेरैले के विश्लेषण गरेका थियो भने अब अतरिया पनि यता तानिन्छ कि भन्ने एउटा एक थरीको विश्लेषण थियो, तर खैर अब त्यो निर्वाचन क्षेत्र निर्धारण आयोगले कस्तो बनायो, अब कुरा गरौँ हामी एक नम्बर क्षेत्र जुन टिकापुर क्षेत्र पर्छ, तिन नम्बर क्षेत्र रामजनम चौधरीको पर्ने क्षेत्र जहाँ चाहिँ जोशीपुर हसुलिया एरियालाई हामी लिन्छौँ भजनी क्षेत्रलाई, होइन अब यो लम्कीचुवा दुई नम्बर मानिएको थियो, त्यसै गरी चार नम्बरलाई हामी मसुरिया होइन सुखड एरियालाई हामीले लिएका थियौँ, माथि गएर मौन्याललाई पनि जोडेका थियौँ हामीले, अब पाँच नम्बरलाई हेर्ने भने गोदावरी जहाँ चाहिँ चुरे अहिलेको गाउँपालिका र यता आएर चाहिँ हामीले गौरीगङ्गालाई पनि हामीले त्यसमा जोइन गरेका थियौँ, अब कस्तो बन्यो त संरचना भन्नुहोस् न अलिकति सेयर गर्नुहोस् धेरै जनता।
अब मलाई जहाँसम्म लाग्छ आयोगले दिएको प्रतिवेदन सार्वजनिक पनि भइसकेको छ मलाई जहाँसम्म लाग्छ, तर पनि मैले बुझेसम्म मैले पनि यसमा केही सरोकार राखेको थिएँ र म यो सम्बन्धमा अलिकति मैले बुझ्ने प्रयास पनि गरेको थिएँ। म पाँचवटै क्षेत्रको म कुरा गर्दाखेरि एक नम्बर क्षेत्रमा टिकापुर नगरपालिका अर्थात् पुरा साबिकको धनसिंहपुर नारायणपुर सहित टिकापुर जानकी गाउँपालिका हालको जानकी गाउँपालिकाको दुईवटा साबिकको दुईवटा गाउँ विकास समितिहरू त्यो भित्रको दुर्गौली र मुनुवा वडा नम्बरको हिसाबमा भन्ने हो भने एक तिन एक तिन छ आठ नौ लाई त्यो क्षेत्रमा राखिएको छ र भजनीको दुईवटा वार्ड छ र आठ अर्थात् साबिकको थापापुर गाउँ विकास समिति पर्छ र त्यहाँ अनि जानकी यो जोशीपुर गाउँ हालको जोशीपुर गाउँपालिका अर्थात् साबिकको बौनिया र जोशीपुर गाउँ विकास समिति मिलाएर त्यो एउटा क्षेत्र बनाइएको छ, एक नम्बर क्षेत्र बनाइएको छ र त्यसमा अझ पनि 149 मात्र त्यहाँ पुगेको छ, अझ 2-4 हजार जनसङ्ख्याको त्यहाँ थप्नु पनि सकिन्थ्यो होला तर भौगोलिक हिसाबले त्यो नमिलेको हुनसक्छ, अब त्यो कसरी राख्यो त्यो भन्छ नि त
निर्धारण गर्दा माइनस प्लस उहाँहरूलाई त थियो नि त त्यो संवैधानिक पुरै पूर्ण अधिकार भनेको छ नि त करिब करिब 20 वर्षसम्म अब कसैले चलाउनै नसक्छ,
एकदम एकदम अधिकार थियो, त्यही त भूगोल पनि हेर्नुपर्ने हुन्छ, भोलि एकातिर एउटा खालि एउटा वार्ड मात्र पनि अर्कोतिर राख्दाखेरि पनि त्यो बाङ्गो टिङ्गो अथवा कुनै किसिमले भौगोलिक हिसाबले पनि गोलाकार अथवा कसरी मिलाउनु पर्छ त्यो पनि नमिल्न सक्ने सम्भावना हुनसक्थ्यो, 2-4 हजार जनसङ्ख्या तलमाथि हुनु कुनै ठुलो कुरा चाहिँ होइन तर त्यहाँ मैले मेन कुरा भूगोल पनि यो जिल्लाको भौगोलिक अवस्था हेर्दाखेरि पनि त्यो मिलाएको हुनसक्छ र मलाई जहाँसम्म लाग्छ अर्को कुरा धेरै पार्टीहरू छ हामी कहाँ पार्टीका साथीहरूको पनि त्यहाँ सल्लाह सुझाव हुनसक्छ त्यो सबैलाई ध्यानमा राखेर सबै पार्टीको परिस्थितिलाई
राय मात्र मागियो है डिसिजन दिने अधिकार दिइएन,
होइन होइन डिसिजन अधिकार दिएको होइन, जुन बेला हामीले नगरपालिकाहरू जुन संरचनाहरू बनाउने बेला 13-21 बनाउँदाखेरि जुन पार्टीको अलि बढी सल्लाह सुझाव लिएको थियो त्यति पनि यसपालि लिएको थिएन, पार्टीको अवधारणा के छ भनेर जुन माग गरिएको थियो त्यसमा हाम्रो पार्टीले बनाएको चाहिँ केही फरक हामीले बनाएर पेस गरेका थियौँ, यो जुन अहिले 3-4-5 बनाएको छ यो चाहिँ लगभग हामीले दिएको हिसाबमा छ र 1 र 2 चाहिँ नेपाली कङ्ग्रेसले दिएको अवस्थामा बनेको छैन,
जस्तै एक नम्बर त्यो भन्नुभयो, 3 नम्बर कस्तो बन्यो, 2 नम्बर कस्तो बन्यो, 4 नम्बर कस्तो बन्यो, 5 नम्बर
अब 2 क्षेत्र नम्बर अहिलेको क्षेत्र नम्बर 2 अब नम्बरिङ कसरी गरेको छ मलाई थाहा छैन, 1, 2, 3, 4, 5 पश्चिमबाट गरेको छ कि पूर्वबाट गरेको छ त्यो नम्बरिङ त के अर्थ भएन, हाम्रो हिसाबमा पूर्वबाट गर्दाखेरि 1 नम्बर टिकापुर क्षेत्र हुन्छ र 2 नम्बर लम्की चुहाको क्षेत्रमा हालको जानकी र साबिकको पथरैया र जानकी नगर गाउँ विकास समिति हालको जानकीको 2-5-8-9 वार्ड 5-8-9 भनेको दुर्गोली यो पथरैयामा पर्छ र 2 भनेको जानकी नगर हो त्यो, त्यसपछि गएर बर्दगोरिया गाउँ विकास गाउँपालिका अहिले हालको र त्यसपछि लम्की चुहा पुरै नगरपालिका पुरै र मोहनियाल गाउँ पालिकाको वार्ड नम्बर 5 बाहेक 1, 2, 3, 4, 6, 7 राखेर 2 क्षेत्र नम्बर 2 बनाइएको छ,
भने यस्तो अलिकति पहाडतिर जोडिएको मधेसका पनि केही भागहरू जोडिएको बनायो भनौँ न तराईसँगका केही,
अब पहाडलाई पनि कहीँ न कहीँ त राख्नै पर्छ त्यसैले भौगोलिक हिसाबले पनि लगभग मिल्ने त्यसैसँग मिल्ने खालको छ र जनसङ्ख्याको हिसाबले गर्दाखेरि पनि त्यही मिल्ने भएको हुनाले बनाएको,
अब यो अलिकति संरचना हेर्ने भने 1, 3 र 5 हेर्ने हो भने त अलिकति बाहुल्य बढी जनसङ्ख्या बढी भएको क्षेत्र दुईवटा मात्र क्षेत्र पहाडतिर जोडिएको छ, हिजो पुनर्संरचना गर्दा पनि यो विषय बडो बहसको विषय बनाएको थियो, मैले धेरैपटक बहस गरेँ प्रकाश सरलाई थाहा छ कि हामी हिजोको गाउँ विकास समिति नगरपालिकालाई अझ अलिकति फराकिलो र परिमार्जित रूपमा सङ्ख्या निर्धारण गर्दा स्थानीय तहमा जाँदा त अझ एक्सर्साइज धेरै गर्नु पऱ्यो, कति ठाउँमा त विवादै भयो, पछिल्लो समय गौरीगङ्गा लास्ट आवरमा आएर बन्यो यहाँलाई थाहा छ, यो अवस्था हेर्दा एउटा बहस थियो नि त पहाडी क्षेत्रलाई अलग गरिदिनुपर्छ तराईको क्षेत्रलाई अलग गरिदिनुपर्छ भन्ने विश्लेषण पनि त त्यो व्याख्या विश्लेषण या भनौँ त्यो बहस पनि त चर्चामा आएको थियो, तर पछिल्लो समय यो क्षेत्र निर्धारण गर्दा त अलिकति त्यहाँ पनि कम्प्रोमाइज भयो, हामी फ्लेक्सिबिलिटी अप्नायौँ,
होइन होइन म भन्छु नि हामीलाई लगभग अहिलेको क्षेत्र निर्धारण गर्दाखेरि लगभग 1.5 लाख जनसङ्ख्याको आसपास 1.5 लाखदेखि 1.6 लाखको आसपास हुनुपर्छ र हाम्रो पहाडी 7 पुरानो 7 गाउँ विकास समिति र हालको 2 गाउँपालिकालाई जनसङ्ख्या हेर्ने हो भने 22 र 19 केवल 41,000 मात्र पुग्दछ, अर्थात् 100,000 जनसङ्ख्या अन्तबाट लिनै पर्थ्यो। त्यो 100,000लाई 2 नम्बर र 4 नम्बरले त्यसलाई कभर गरेर त्यो दुईवटा क्षेत्रमा बाँडिएको हो, मैले जहाँसम्म लाग्छ मैले त्यो बुझेको छु।
तर यो निर्वाचन क्षेत्र गर्दा नै जनसङ्ख्यालाई बढी फर्स्ट प्रायोरिटीमा राखियो क्या 90%, जुन
तपाईँले अघि नै भनिसकेँ, त्यो मैले भनिसकेँ, जनसङ्ख्यालाई भन्दा भूगोललाई पनि हेर्नु पर्थ्यो। र यो कुन नीति लिएर यो बनाएको त्यो मलाई हामीलाई थाहा हुने कुरा भयो।
यो पाहाडको जनतालाई गाह्रो हुँदैन त?
पाहाडको जनतालाई एउटा कुरा छ, पाहाडको जनताले पहिला पनि जस्तै पण्डौन साबिकको पण्डौनले हामी घोडाघोडीसँग मिल्न चाहन्छौँ भनेको थियो, मोहन अल्काले मसुरियासँग मिल्न चाहन्छौँ भनेका थिए, यो खैरालाले सोमलासँग मिल्न चाहन्छौँ भनेका थिए, सहजपुर निगालिकाले हामी अतिरियासँग मिल्न चाहन्छौँ भनेका थिए। उनीहरू तराईसँग मिलेर जान चाहिँ वास्तवमा चाहन्छन्, उनीहरूको अलगै हामी अलगै हुनुपर्छ भन्ने उनीहरूको भनाइ एउटा आन्दोलन समिति चाहिँ गठन भएको थियो, हामीलाई अलगै बनाउनुपर्छ गाउँ विकास समिति नगरपालिका जे बने पनि भन्ने कुरा आवाज चाहिँ थियो, तर त्यो आवाज पछि हराएर गएको थियो। त्यही कारणले उनीहरूको पनि भावना अनुरूप र तर यो तल्लो केही भेगसँग मिल्दाखेरि उनीहरू चाहिँ मलाई जहाँसम्म लाग्छ उनीहरू अप्ठ्यारोमा छैनन् जस्तो मलाई लाग्छ।
अब यो एउटा एक्सर्साइज पनि भएको थियो नि त, उत्तर दक्षिण राख्ने कि भन्ने भएको थियो पछिल्लो समय पूर्व पश्चिम हामीले गऱ्यौँ है,
एक्सर्साइज भएको थियो त्यो मलाई पुरो थाहा थियो, हरेक पार्टीको आफ्नो आफ्नो त्यहाँ पेस गरिएको थियो होला। नेपाली कङ्ग्रेसले मैले भने 3, 4 र 5 यो जुन अहिले परिस्थितिमा दिएको छ त्यो नेपाली कङ्ग्रेसको तर्फबाट प्रस्तुत गरिएको थियो। 1 र 2 नेपाली कङ्ग्रेसले उत्तर दक्षिण जोड्ने भनेर प्रस्तुत गरिएको थियो, तर त्यो भएन किनभने केन्द्रमा एउटै नेपाली कङ्ग्रेस मात्र छैन र अन्य सबै पार्टीहरूको भावनालाई समेटेर उनी उहाँहरूको पनि प्रस्तावलाई समेटेर सायद यो बनाएको होला आयोगले भन्ने मलाई लाग्छ।
अब जस्तै हामी यहाँ छौँ 5 नम्बर क्षेत्रमा छौँ, अब 5 नम्बर क्षेत्रमा प्रदेशको संरचनामा जाने भने 1-2 हुने भयो, यहाँलाई थाहा छ
होइन,
केन्द्रमा प्रतिनिधि सभाका लागि 1 सांसदको रूपमा उठ्नुहुने र प्रदेश सभाका लागि चाहिँ 2 विधेयकको रूपमा होइन विधायकको रूपमा चाहिँ उठ्ने यो व्यवस्था गरिदिएको छ। अब यहाँ अलिकति कुरा गर्ने भने धेरैले बहस गरे 1, 2, 3, 4, 5, 6 र 11 र 13लाई चाहिँ एउटा हुनसक्छ भोलि प्रदेशका लागि, त्यसपछि उता गएर अन्य ओडासँगै जुन अहिले अघि तपाईँले भन्नुभयो कैलालीको 6 र 9 त्यो क्षेत्र हेर्दा अब कस्तो व्यक्तिहरू बढी चान्सेस हुने भयो त यो प्रतिनिधि गर्नका निम्ति?
हेर्नु म हामी सभापतिज्यूसँग यो बारेमा म पटक पटक मैले कुरा गरेको छु र मलाई जहाँसम्म हुन त मेरै साथीहरूले यो प्रकाशजीले बढी हस्तक्षेप गर्यो र आफ्नो किसिमले बनाउनु प्रयास गर्यो भन्ने पनि आरोप लाग्यो, तर म सबै कुरा होइन, मैले चाहिँ चासो चाहिँ लिएको हुँ, चासो हरेक व्यक्तिले लिनुपर्छ,
चासो होइन तपाईँलाई यहाँको नसा नसा थाहा छ प्रकाशजी सबै टोल टोल बुङ्गो
भएको कुराहरू मैले त्यो धेरै कुराहरू भन्न पनि मिल्दैन। कस्तो छ भने साथीहरूको केही कुराहरू अलिकति अप्ठ्यारो कुरा के आउँथ्यो मेरो यस्तो बनाइदिए मलाई भन्ने
आफू अनुकूल नेताहरूले आफू जित्नका निम्ति तपाईँलाई थाहा छ नि त, आज प्रकाश बम क्षेत्र नम्बर 4 जहाँ भोलिको आफू चाहिँ उम्मेदवार हुने त्यो क्षेत्रबाट हेर्ने भने त भोलि प्रतिनिधि सभा या भनौँ यहाँको तपाईँको प्रदेश सभाका लागि त तपाईँले आफू अनुकूल बनाउनु भएको छ 1 नम्बर 2 नम्बर गरेर।
होइन त्यो सुन्नुहोस् न, त्यो 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 कुरा पनि मलाई तपाईँले मात्र होइन म यो भन्न नमिल्ने कुरा हो, तर मेरो केन्द्रीय उच्च स्तरीय नेताजीले समेत तपाईँले आफ्नो क्षेत्र आफ्नो अनुकूल बनाउनु भयो भनेर आरोप लाउनु
किन बनाउनु भयो, बनाउनु भएको छ तपाईँले गौरीलङ्का बनाउनु भएको छ, यता गएर मोहनलाई केही हाल्नु भयो, उता गएर चुरेलाई हाल्नु भएको छ, गोदावरीलाई हाल्नु भएको छ, त्यो त त्यहाँनिर आरोप छ नि त सर तपाईँले।
वार्ड नम्बर 5 म जहाँ छु त्यो क्षेत्रमा परेको छ र त्यहाँ 900 मत खसेकोमा 90 मत नेपाली काङ्ग्रेसले पाएको छ अहिले भर्खरको स्थानीय निर्वाचनमा, र त्यो कङ्ग्रेसको
क्यान्डिडेटमा पनि फरक पर्छ नि त सर।
होइन आफै सुन्नु र म सबै चिज पनि होइन, चासो चाहिँ राख्नुपर्छ, चासो हरेक व्यक्तिले राख्नुपर्छ। यो जिल्लामा मभन्दा माथिल्लो स्तरका राजनीतिक नेतृत्वहरू धेरै छन्, उहाँहरूले चासो राख्नु भएन, त्यो आफ्नो कुरा मैले चासो राखेँ, तर मलाई त्यो आरोप लगाउनु चाहिँ मलाई जहाँसम्म लाग्छ गलत हुनसक्छ। र अर्को कुरा जुन तपाईँले अहिले यहाँको सोध्नु भएको छ मलाई प्रदेश कस्तो बन्छ भनेर, दुइटा क्षेत्र मलाई जहाँसम्म 1, 2, 3, 4, 5, 6, 11 र 13 को एउटा बन्छ, किनकि जनसङ्ख्या त्यसले 79,500 समथिङ 500 समथिङ 79,500 समथिङको यो एउटा प्रदेश बन्न सक्छ जनसङ्ख्याको हिसाबले, र जो बाँकी रहेको छ पूर्वतिर 7, 8, 9, 10, 12, 14, 15, 16, 19 र अहिले आएको कैलालीको 6 र 9 त्यति गरेर 79,200 जनसङ्ख्या त्यहाँ पुग्छ, त्यसले गर्दा यो दुई प्रदेश एकदम बराबर हुन्छ र भूगोलको हिसाबले पनि यो अत्यन्तै सुगम छ, राम्रो छ। अब जहाँसम्म आरोप छ या कङ्ग्रेसको क्षेत्र बनायो यता त भन्ने
हो नि, त्यो हो नि त, तपाईँ अब उता गयो भने थारू बाहुल्य क्षेत्र पर्छ, हेर्नुहोस् तपाईँलाई थाहा छ त्यहाँ थारू क्यान्डिडेट कम्पिटिसन हुने सम्भावना देखियो, यता आएर हेर्ने भने पहाडी पहाडी डोटीको बिचमा चाहिँ कम्पिटिसन गराउने तपाईँहरूको ग्रान्ड डिजाइन देखियो।
म प्रश्न पार्छु यो धनगढी उपमहानगरपालिकाको भर्खरै निर्वाचन भएको 2 महिना अझ पुगेको छैन, 2 महिना भइरहेको छ भर्खर भने, अब त्यहाँ हेर्नुहोस् हामीहरू 1, 2, 3, 4, 5, 6, 11, 13 कति वडामा कङ्ग्रेसले जितेको छ, केवल 2 वडामा जितेको छ, अनि यो कङ्ग्रेस बाहुल्य क्षेत्र डोटी बाहुल्य क्षेत्र कसरी भन्न सकिन्छ? डोटीको सबै मान्छे नेपाली कङ्ग्रेस होइन, सबै मान्छे एमाले पनि होइन, सबै मान्छे माओवादी पनि होइन, आफ्नो आफ्नो मतदाताहरू त आफ्नो हिसाबमा छन्
भने बजारको मान्छेको बिचमा चाहिँ कम्पिटिसन हुन्छ भनेर त विश्लेषण गर्न सकियो त
हो बजारको मान्छेको बिचमा कम्पिटिसन हुन्छ हरेक क्षेत्र हरेकलाई अलग अलग बनाउन चाहिँ सकिँदैन
यो क्षेत्र भने अझ जुन हामी विधायकको रूपमा कुरा गर्दैछौँ नि जो भोलि आउने एमएलए जसलाई हामी भन्छौँ त्यो व्यक्तिको लागि त एउटा बौद्धिक वर्गको लडाइँ हुन्छ कि भन्ने पनि विश्लेषण गर्ने
हुनु पनि पर्छ हेर्नु सबभन्दा यो प्रजातन्त्र लोकतन्त्रमा एउटा सबभन्दा ठुलो कमजोरी के छ भने सही व्यक्ति पछाडि परेर गलत व्यक्ति अयोग्य व्यक्ति पनि शासनमा पुग्न सक्छ एउटा मात्र दुर्गुण जसलाई हटाउन सकिएको छैन र आज यो बौद्धिक व्यक्तित्वभित्र र उच्च स्तरीय व्यक्तित्वभित्र नै कम्पिटिसन भयो भने एउटा जुन आउँछ त्यो चाहिँ बौद्धिक व्यक्तित्व आउँछ जुनसुकै पार्टीको आओस् यो पनि एउटा राम्रो पक्ष हो जस्तो मलाई चाहिँ लाग्छ
धनगढी उपमहानगरपालिकाको अर्को क्षेत्र जुन हामी अहिले कुरा गर्दैछौँ यो पाँच नम्बर क्षेत्रभित्रकै प्रदेशको संरचनामा जाने हो भने त्यहाँ कस्तो होला त जुन फुलबारी क्षेत्र एमालेको बाहुलले भनिन्छ त्यहाँ जाने भने त एमाले त आफ्नो पकड देखाउला नि त भोलि
मतदाताहरू मैले अहिलेको जुन विश्लेषण मेरो छ मतदाताहरू कुनै पार्टीको पार्टी विशेषसँग सम्बन्धित हुँदैन जस्तो मलाई लाग्यो कार्यकर्ताहरू बाहेक म मेरो वडामा चुनाव लडेको हुँ मलाई जित्न म सोच्दथेँ म एकदम सजिलै मैले जित्नुपर्छ मेरो वार्डमा भन्ने म जुन सोच्दथेँ मलाई आफ्नो वार्डमा आउनुको निमित्त म भएको सबै साथीहरू हारेँ तर म आएँ केही मात्रै मात्र तर मलाई यति अप्ठ्यारो पऱ्यो त्यसपछि मैले अनुमान गरेँ मतदाताहरू कसैको पनि हुँदैन र कसै त्यो कुरा सोच्दैन परिस्थिति अनुसार र समयअनुसार उहाँहरू चेन्ज हुँदै जानुहुन्छ यो फुलबारी भन्ने कुनै एमालेकै हुनुपर्छ भन्ने कुरा छैन अहिले त्यो फुलबारी क्षेत्रमा एउटा वार्ड माओवादीले पनि जितेको छ माओवादी पनि अगाडि छ मेयरको कुरा गर्नुहुन्छ भने कङ्ग्रेसले एकदमै राम्रो मत ल्याएको छ त्यहाँ त्यसैले यो मतदाता यसको हुन्छ भन्ने कुरा होइन त भूगोलको हिसाबले त्यो एउटा क्षेत्र बन्यो म जान्छु त्यो राणा बाहुले क्षेत्र पनि छ जहाँ माओवादीको साथीले एकदम केही वार्डमा एकदमै राम्रो मत ल्याउनु भएको छ त्यसपछि गएर अहिले जुन गदरिया साबिकको गदरिया थपिएको छ कैलारीको 6 र 9 त्यहाँ चौधरी बेल्टहरू अलिक बढी छ र म त्यहाँ के भन्छु भने त्यहाँ एमाले छैन कमजोर छ त्यहाँ नेपाली कङ्ग्रेस बलियो छ फोरम बलियो छ
एउटा के सुरु हुन लागिसक्यो भने अहिले जुन त बनाएको छ नि प्रदेशको संरचना यदि प्रदेशको संरचनामा जाने हो भने अहिलेको मत जुन स्थानीय तहको धनगढी उपमहानगरपालिकामा गोपाल हमालले जुन स्वतन्त्र रूपमा प्राप्त गर्नुभयो यही रह्यो भोलि फेरि प्रदेशको चुनावमा चाहिँ गोपाल हमाल जुन किसिमले अहिले चर्चामा हुनुहुन्छ फेरि उठ्ने हुन् कि भन्ने एउटा बहस सुरु भएको छ यो अवस्था हेर्दा त फेरि कम्पिटिसन त राम्रै हुन्छ कि
म यो कुरा मान्दैन म यो कुरा म गोपाल हमाल मेरो अत्यन्तै नजिकको मेरो प्यारो भाइ हो म उहाँसँग धेरै पहिलेदेखि नै सम्पर्कमा पनि रहेको मान्छे उहाँले मलाई एकदमै आदर गर्नुहुन्छ म पनि उनको अहिलेको व्यक्तित्वलाई म आदर गर्छु उहाँ स्वतन्त्र रूपमा लड्दाखेरि उहाँलाई व्यक्तिगत रूपमा धेरै मतहरू प्राप्त भएको थियो जुन मैले हामीले कसैले पनि अनुमानै गरेको थिएनौँ र उहाँले पनि त्यो अनुमान गर्नुभएको थियो होला जस्तो मलाई चाहिँ लाग्दैन तर अब जब पार्टीगत रूपमा उम्मेदवार भइसकेपछि मानिसहरू पार्टीलाई दिने हो त्यसपछि व्यक्तिलाई दिने होइन
क्रान्ति त अब राजनीतिक क्रान्ति सकियो नि त अब बौद्धिक क्रान्ति भनौँ मैले अघि पनि भने जुन किसिमले विकास र समृद्धिको कुरा त चारैतिर बस्छ नि त अब प्रदेशको संरचनामा छौँ सर प्रदेशमा हिजो मात्रै 6 लेनको सडक बनाउने कुरा पक्की पुल बनाउने कुरा महाकालीमा चाहिँ भनौँ न 4 लेनको पक्की पुल बनाउने कुराहरू त उद्घाटन गर्नुभयो सामान्यज्यूले यसले पनि एउटा प्रदेशका लागि चाहिँ ठुलो द्वार खोल्यो कि भन्ने विश्लेषण त हुन थाल्यो नि त अब
र म अब एउटा अर्को कुरा भन्छु तपाईँलाई यो विकास अहिलेको नेपालको मतदाताले विकास गर्यो यसले भन्दैमा मत हाल्दो रहेछ भन्ने कुरा मलाई चाहिँ लाग्दैन म एकदमै एकदमै त्यसको
भने जनता अहिले पनि राजनीतिमै छन् पार्टी भक्ति छन्
एकदम डडेलधुरा जिल्लामा प्रधानमन्त्री शेरबहादुरज्यूले जति काम गर्नुभएको छ त्यो हिसाबलाई हेर्ने हो भने डडेलधुरामा कहिले पनि कङ्ग्रेस पछाडि पर्नुपर्छ भन्ने मलाई लाग्दैन तर डडेलधुरामा नेपाली कङ्ग्रेस हारेको छ 64 चुनावमा शेरबहादुर देवाजी बहुत मुस्किलले जम्मा 1100 मात्र डन्डेलधुरामा जित्नुभएको हो विकास त शेरबहादुर देवा बराबर को अझ पनि कुनै व्यक्ति यस्तो छैन जसले त्यहाँ जित्यो भने त्योभन्दा बढी काम गर्न सक्छ डन्डेलधुरामा यो उदाहरण मात्र मैले दिएको हुँ जुन
तर जनतामा निराश त छ नि तपाईँलाई थाहा छ निराश त कति छ भन्ने कुरा तपाईँले देख्नु भएको छ
म भन्छु रमेश लेखकजी जुन बेला निर्वाचित हुनुभएको थियो त्यो बेला के भनिएको थियो भने दोधारा चाँदनीमा यदि जोड्ने पुल कसैले हालिदियो भने त्यसलाई हामी जीवनभर बिर्सिने छैन र मत हाल्छौँ भन्नुभएको थियो जुन बेला दोधारा चाँदनीको पुल बन्यो त्यसैको भर तुरुन्तै निर्वाचन हुँदाखेरि रमेश लेखकजी त्यहाँबाट हार्नु भयो म के काङ्ग्रेस हारेको म के भन्छु भने विकास गर्दैमा पनि होइन धेरै कुराहरूको खै जोडघटाउ मिल्नुपर्छ होला र मैले अझ पनि भने नेपाली यो जनताहरू मतदाताहरू कुनै एकटाको छैन उनी फरक अवस्थामा फरक फरक परिस्थितिमा मत हाल्दा रहेछन् यो अहिलेको निर्वाचनले पनि यसलाई देखाएको छ
अब यो हामी प्रदेश संरचनामा गयौँ सर अहिले बहस सुरु भएको छ प्रदेशको राजधानी कता बनाउने होला यो बडो चर्चाको विषय बनाएको छ हिजो मैले पोस्ट गर्दा करिब करिब हेर्ने भने 150 बढी मान्छेले चाहिँ कमेन्ट गरे अवस्था देखियो र उहाँहरूको सबैको आफ्नै विचार राखेको देखियो यो बहसलाई मैले सुरु गर्ने सोच गरेको छु यो अवस्था हेर्दा सर हामी संरचनात्मक रूपमा जाने हो भने कहाँ बनाउँदा अलिकति बेस्ट होला सबैको चासो छ
हेर्नुहोस् दुईवटा कुरा छ भौगोलिक हिसाबमा सम्पूर्ण 7 नम्बर प्रदेशका जनताहरूलाई बिच पार्ने हो भने एउटा ठाउँ हुनसक्छ त्यसलाई यातायातले सडक सञ्जालले जोड्न पनि सक्नुपर्छ, त्यो अवस्था अहिले छैन। हामीलाई तुरुन्तै निर्वाचन मङ्सिरमा छ, मङ्सिरको 21 गते निर्वाचन भएपछि 25-26 गतेबाट हामीलाई मन्त्रालय राख्ने घरहरू चाहियो, 53 जना सांसदहरूलाई यहाँको विधायकहरूलाई राख्ने भवन घरहरू चाहियो, अझ त्यस्ता विभागहरू सम्पूर्णलाई राख्ने क्षेत्रीय कार्यालयहरू राख्ने, यो प्रादेशिक कार्यालयहरू राख्ने भवन त्यो कहाँ छ? वास्तवमा हेर्ने हो भने त्यो त अहिले धनगढी अथवा बढीमा गयो भने अतरिया, त्योभन्दा अन्त सम्भवै देखिरहेको छैन। साथै जो यो सम्पूर्ण यहाँको सम्पूर्ण नौवटै जिल्लासँग सञ्जालले जोडिएको पनि यही ठाउँ छ। र अर्को कुरा के छ भने जहाँसम्म लाग्छ यो नौवटै जिल्लाका सम्पूर्ण 7 नम्बर प्रदेशका धेरै जस्तो साथीहरू यही धनगढीमा बस्नुहुन्छ, धेरैलाई सुविधा युक्त यो पनि छ। तर के छ भने सुविधाहरू बनाउन सक्नु पऱ्यो, यातायातको सुविधाहरू बनाउन सक्नु पऱ्यो। परिस्थितिले अहिलेको परिस्थितिले केवल धनगढीलाई नै अहिले प्रादेशिक केन्द्र बनाएमा मात्र सम्भव छ भन्ने कुरा मैले देखेको कुरा हो, पार्टीको होइन। फेरि यो म मेरो व्यक्तिगत धारणा म भन्दैछु, यो मैले देखेको कुरा यो हो भन्नु, कसैले भन्लान् हामी दुर्गम ठाउँमा छौँ, अलि अप्ठ्यारोमा छौँ, हामी कहाँ पनि बनाउनु पर्छ भन्लान्, दिपाइलमै बनाउन खै ठाउँ कहाँ
छैन,
हामीलाई 100 बिघाभन्दा बढी जग्गा चाहिन्छ, त्यो ठाउँ त्यहाँ छैन।
अन्तर्राष्ट्रिय लेभलको एउटा तपाईँको एयरपोर्ट चाहियो,
एयरपोर्ट चाहियो, होटलहरू बस्ने ठाउँहरू चाहियो। हो भोलि सदरमुकाम बन्यो भने त्यो ठाउँमा होटलहरूको विकास होला, भौतिक संरचनाहरू तमाम बन्लान्, तर एयरपोर्ट बन्दैन। ठाउँ त धेरै कुराहरू चाहिन्छ, अहिले भवन बनाउने ठाउँ छैन हामीसँग, मैले भने नि त्यो धेरै कारणले गर्दा 15 दिनभित्र घोषणा हुन्छ भनिएको छ, र मलाई विश्वास के छ भने धनगढीमै घोषणा हुन्छ भन्ने मलाई लाग्छ।
हामी बहसमा छौँ, यो हेर्दा धेरैको विश्लेषण के छ भने अब डोटीमै राख्नुपर्छ भन्ने पनि कुरा उठ्यो, पछिल्लो समय यो प्रहरीको क्षेत्रीय कार्यालयमा कता राख्ने, एआइजीको मुख्यालय कहाँ राख्ने भन्ने कुरा पनि विवादित बन्यो, बहस बन्यो, फेरि यो चर्चा परिचर्चा बहस बन्दैछ, फेरि अस्ति दिपाल राख्ने भन्यो, फेरि दिपाल के अरे यहाँ धनगढी राख्ने भन्यो, फेरि दिपाल लगेर गयो, यो यस्तो यो विवाद किन जनताको बिचमा ल्याइन्छ भने
होइन, यो विवाद ल्याइएको होइन। क्षेत्रीय यो जुन अहिले एआइजी राख्ने कुरा छ, जहाँ डिआइजीको क्षेत्रीय कार्यालय थियो त्यसैमा राख्ने भनिएको घोषणा नै गरिएको छ। दुई ठाउँमा क्षेत्रीय कार्यालय नभएको हुनाले एउटा दाङमा र एउटा जनकपुरमा मलाई जहाँसम्म राखिएको छ, र बाँकी चाहिँ क्षेत्रीय कार्यालयमै भनेर तोकिएको छ। र क्षेत्रीय कार्यालयमा डिआइजीहरू जहाँ बस्थे, दिपाइल चाहिँ क्षेत्रीय कार्यालय भए तापनि उहाँहरू बस्ने चाहिँ धनगढीमै गर्नुभएको थियो, धेरै जस्तो यहाँ पनि बस्ने बनाउनु भएको छ। त्यसैले अब कहाँ बस्ने उहाँहरू त अब के छ भने आफ्नो जहाँ सहुलियत हुन्छ, जहाँ सुविधा हुन्छ त्यहाँ बस्ने हो। त्यसैले दिपाइलमा पनि उहाँहरूको छ, तर भोलि त्यसैलाई नै क्षेत्रीय कार्यालय बन्छ भन्ने कुरा होइन। क्षेत्रीय यो प्रादेशिक सदरमुकाम चाहिँ त्यो डिआइजी एआइजी बस्दैमा त्यही नै कायम हुन्छ भन्ने कुरा होइन, त्योसँग यो जोड्न मिल्दैन। अहिले बस्ने ठाउँ जहाँ चाहिँ उहाँहरू त्यहाँ बस्नु।
अब एउटा कुरा हामीले अघि पनि कुरा गऱ्यौँ, यी महत्त्वपूर्ण दुईवटा विषय, किनभने एउटा सुरक्षा र एउटा राजधानीको विषय, यो बहसको विषय छ सर। हामी नाकाको नजिकमा पनि छौँ, यहाँलाई थाहा छ, हाम्रो खुला सिमाना छ, धेरै कुराहरू संवेदनशीलता होला, कुनै मापदण्ड बनाएर यो अनुसार हामी जानुपर्छ है, यति डिस्टेन्समा हामीले राजधानी बनाउँदा भोलि हाम्रा हरेक रिस्कीहरू पनि अलिकति कन्ट्रोल हुन सक्ने कुनै मापदण्ड हुन आवश्यक छ कि छैन सर? यहाँ
एकदम छ, एकदम छ। यो केन्द्रले हेर्ला, हाम्रो लेभल धेरै माथिल्लो तहको कुरा हो, यसले राष्ट्रिय अन्तर्राष्ट्रिय कुराहरू सम्पूर्ण विज्ञहरू छ, उहाँहरूलाई राखेर यो गर्ला, यो आफ्नो ठाउँ छ। मैले केवल अहिलेको परिस्थितिजन्य अवस्थामा जुन हामीलाई भौतिक संरचनाहरू आवश्यक पर्छ र जग्गा जमिनको जुन आवश्यकता पर्छ त्यो केवल यहाँ उपलब्ध हुनसक्छ मात्र भनेको
हो। धेरैको जनतामा के कन्फ्युजन छ भने पहाडी जनतालाई पहुँच र सहजताको कुरा पनि उठाउँछन्, हेर्नुहोस् यो विषयलाई कसरी समाधान गर्ने होला, किनभने त्यहाँका जनतालाई पनि त हामीले सन्तुष्ट पार्न सक्नु पऱ्यो नि त, तपाईँहरू पनि यहाँ आउन सजिलो छ भन्ने त त्यो हामीले बनाउन सक्नु पऱ्यो, होइन भने त फेरि जनता बिचमा विवाद होला।
पहिलेका राज्यहरू 2224 राज्यदेखि नेपालमा जति राजा र जोटाहरू बसेका थिए सबै डाँडोमा बसेका थिए, त्यो उनीहरूको त्यो बेलाको सुरक्षा नीति त्यो थियो
के भने तल सुरक्षित रूपमा देखिन्छ होला
हो तिनीहरू त्यो बेला। अब जस्तै जुनसुकै पनि नेपालको पहिलाको राजधानी हेर्नुहोस् सम्पूर्ण डाँडोमा भएको देखिन्छ, तर अहिले आएर ती डाँडोमा हेर्नुहोस् कति हाहाकार छ, कति अप्ठ्यारो छ भन्ने कुरा अहिले हामीले महसुस गरेका छौँ। त्यसैले जहाँ खानेपानी छैन, आज सिलगढीमा हेर्नुहोस् खानेपानीको अवस्था कस्तो गाह्रो छ, जहाँ जहाँ पनि जहाँ डाँडोमाहरू पनि छ आज एकदमै अप्ठ्यारो छ। त्यसरी बस्नु त त्यो अवस्थामा हामीले यो प्रदेशको राजधानी राख्नु हुन्छ,
प्रदेशको राजधानी राजनीतिक दलहरूको इन्ट्रेस्ट अनुसार ल्याउने होला कि जनताको चाहना हुन्छ? होइन, यो त बहस छ, राजनीतिक दलहरूप्रति आरोप लाग्छ सर।
राजनीतिक दल पनि होइन, जनताको चाहना पनि होइन। जनताको चाहना धेरै कुराहरू कसो, एउटा सडक, एउटा सुविधा, हरेक जनताले के चाहन्छ भने मेरो घर भएर जाओस् भन्ने चाहन्छ, तर परिस्थिति त्यो हुँदैन।
हामीले सडकमै विस्तार गर्दा त त्यत्रो इन्ट्रेस्ट देखिन्छ, हामी आफ्नो घर नमासी होस् तर चाहियो पनि फेरि
चाहियो पनि भन्छ, तर त्यो होइन, त्यो होइन। परिस्थितिलाई पनि जनताले मध्यनजर गरिदिनुपर्छ, हेर्न सक्नुपर्छ, कुन परिस्थितिले त्यहाँ राख्नु परेको भन्ने कुरा उहाँहरूले पनि पछि भोलि बुझ्नुपर्ने हुन्छ। चाहना सबको हुन्छ, जबसम्म त्यो कहीँ बस्दैन तबसम्म त्यो आश र माग लडाइँ हुन्छ नै, त्यो अवश्य अवश्य कुरा हो।
तर यो यहाँनिर मैले कुरा गरेर यदि प्रदेशको राजधानी तराईमा भयो किनभने हामी एकैछिनमा यो प्रदेशको संरचना कस्तो बन्ला र कुन जिल्लाले कति प्रभाव पार्ला भन्ने विषयमा हामी आउँदैछौँ. यो अवस्था हेर्दा यदि तराईमा हामीले राख्यौँ भने थारू समुदायले पनि सम्बोधन गरे फिल हुन्छ.
एकदम एकदम. यो अहिले जुन यो अखण्ड सुदूरपश्चिम र थरूवट राज्यको बिचमा जुन द्वन्द थियो त्यसलाई पनि सम्बोधन गर्न र त्यसलाई पनि कहीँ न कहीँबाट आपसमा नजिक ल्याउनको निमित्त पनि धनगढीमा सदरमुकाम हुनुपर्छ भन्ने मेरो आफ्नो भनाइ हो.
यसले हामी थारू पहाडी बिचको सम्बन्धलाई पनि नजिक बनाउन सक्छ.
एकदम नजिक बनाउन सक्छ. यदि यो पहाडतिर सदरमुकाम कुनै ठाउँमा पनि गयो भने अझ कैलाली र कञ्चनपुर हामी अलिकति अलग गएको हामीले महसुस गरेका छौँ र हामीलाई अलग राज्य चाहियो भने फेरि एउटा आन्दोलनको रूपमा अगाडि बढ्न सक्ने परिस्थिति हुनसक्छ. त्यसलाई मन्थर गर्नको निमित्त त्यसलाई साम्य गर्नको निमित्त पनि राजधानी चाहिँ धनगढीमा हुनुपर्छ भन्ने मेरो आफ्नो सोचाइ हो.
अब हामी कुरा गरौँ सर प्रदेशको संरचना कस्तो बन्ला कुन जिल्लाले कति प्रभाव पार्ला. हामीले कुरा गऱ्यौँ किनभने कैलालीमा 5 डबल हुन्छ 10
एकदम
र कञ्चनपुरमा हेर्ने भने 3 डबल 16 र प्रदेशको सबै हेर्ने भने 16 र समानुपातिकलाई हेर्ने भने त अझ महत्त्व राख्छ यी दुईवटा जिल्लाले किनभने जहाँ जनसङ्ख्या बढी छ त्यहाँ बढी भोट आउँछ र त्यहाँबाट बढी प्रतिनिधि हुन्छ.
16-8 हुन्छ.
अब हेर्नुहोस् संरचना कस्तो भन्छ किनभने 16-8 करिब करिब हामी 16-8 24
होइन मैले भन्नु खोजेको
23 भयो भने त हामी सरकार बन्छ. हेर्नुहोस्
23 सरकार 53 50% सरकार बन्नलाई चाहिन्छ. त्यही हामी कहाँ 53 हुन्छ 21 समानुपातिकबाट र 32 प्रत्यक्षबाट 53 हुन्छ. 53 आधा लगभग 27 ल्याउनुपर्छ. हामीले 27 मत जसले ल्यायो त्यसले सरकार बनाउँछ र त्यसमा ठुलो प्रभाव 23 त्यो 27 मध्ये प्रत्यक्षतर्फ 6-13-10 कैलाली गएर 16 त केवल कैलाली कञ्चनपुरमा हुन्छ र 6-7 जुन आवश्यकता पर्छ त्यो पनि बाँकी चाहिँ समानुपातिकबाट यही कैलाली कञ्चनपुर
अबका मुख्यमन्त्री कैलाली कञ्चनपुरका नेताहरू हो भनेर आज क्लियर हुन्छ.
त्यो नहुनु पनि सक्छ. त्यो नहुनु पनि सक्छ. यस्तो छ कैलाली कञ्चनपुरमा एउटै पार्टीको सम्पूर्णले जित्छ भन्ने कुरा होइन. विभिन्न पार्टीको यहाँबाट प्रतिनिधित्व पनि हुनसक्छ. एउटै पार्टीले जितेको भए त्यो सम्भावना हुन्थ्यो तर पार्टीगत रूपमा भोलि मुख्यमन्त्री पनि पार्टीगत रूपमा पनि हो.
अन्य पहाडी जिल्लाले पनि प्रभाव पार्छ होला. फेरि
प्रभाव पार्छ. त्यसैले हो यदि एउटै पार्टीको बहुमत आयो भने यो निश्चित पनि यो कैलाली कञ्चनपुरमा धेरै एउटै पार्टीको आयो भने निश्चित पनि यहाँको मान्छे यहाँको मुख्यमन्त्री बन्न सक्छ. तर भोलि त्यहाँ निर्वाचन माथि गएर संसदीय दलको निर्वाचन हुन्छ. संसदीय दलमा कसले बहुमत ल्याउन सक्छ त्यो मान्छे कहाँको हुनसक्छ. एक अर्को कुरा हाम्रो पार्टीहरू के छ भने नेपालको सम्पूर्ण पार्टीहरू यो नेतृत्वमुखी छ. नेतृत्वले तोकेको कुरा हुन्छ. तपाईँले देख्नु पर्यो नेपालको संविधानदेखि लिएर नेपालको संरचना सम्पूर्ण माथिका 4-5 बसेर जे भन्यो त्यही भएको छ.
अब मुख्यमन्त्री को बन्ने होला दाउको खेल हुने भयो सर.
एकदम एकदम सुन्नुहोस् मुख्यमन्त्री को बन्ने होला भन्ने कुरा शेरबहादुर देउबाजी रामचन्द्र पौडेलजी प्रचण्डजी हाम्रा त्यसपछि गएर
होइन
उहाँहरूले तोकेको व्यक्ति हुन्छ. म यो प्रश्न भनिदिन्छु उहाँहरूले तोकेको व्यक्ति मुख्यमन्त्री हुन्छ. यदि उहाँहरूको बहुमत छ जुन पार्टीको बहुमत आउँछ यो 7 प्रदेशमा त्यो बहुमत आउनेमा त्यसैको नेतृत्वले जसलाई बनाउन चाहन्छ त्यही बन्छ. यो हामीहरूको खेल होइन.
किन जनता जनताको भाग्य जनताले त भाग्य निर्धारण गर्ला नि. त अब मुख्यमन्त्री भने त प्रदेश नम्बर 7 चाहिँ विकास गर्नुपर्नेछ सर. हामीले नाकाको कुरा छ.
मैले अघि नै भनिसकेँ हामी नेतृत्वमुखी व्यक्तिहरू हौँ. यहाँको राजनीतिक दलहरू नेतृत्वमुखी छन्.
अब जनता त धेरै बुद्धिजीवी भइसक्यो भन्छन् नि. धेरै चेन्जेस बल भइसक्यो भन्छन्.
601 सांसद मध्ये कतिजनाले संविधानमा हस्तक्षेप गरे कतिजनाले आफ्नो लागि त्यहाँ बोले समानुपातिक पनि थिए कतिजनाले
जारी गरेपछि जे पनि हुन्छ भन्न खोजे यहाँले.
हाम्रो नेपालमा यो चाहिँ संशोधन हुनुपर्छ. र मलाई एउटा विश्वास के छ भने नेतृत्वले पनि यो व्यक्तिले संसदीय दलको नेता हुनुपर्छ अथवा यहाँको मुख्यमन्त्री हुन्छ भन्ने कुरा यहाँको भावना त्यो ठाउँको भावना अनुरूप र त्यहाँका राजनीतिक व्यक्तित्वहरूको भावना अनुरूप नै त्यो तोक्छ. त्यो पनि म त्यसै सँगसँगै जोड्न चाहन्छु.
अब अलिकति कुरा गरौँ सर यो जुन प्रदेशको मुख्यमन्त्री बनाउने चर्चामा चाहिँ बेला बखतमा हामीले थारूहरूलाई दिने कि भन्ने हामीले बहस पनि गऱ्यौँ. सायद यो विषय उठाउँदा केही फरक नपर्ला. भोलि यदि कुनै पनि राजनीतिक दलले पहिलो मुख्यमन्त्री थारूलाई बनाउँदा के फरक पर्ला यो बहस गरौँ न. अब
होइन त्यो त भोलिको परिस्थितिले देखिने कुरा हो. भोलिको परिस्थितिले मुख्यमन्त्री भनेको साधारण खेल होइन. मुख्यमन्त्रीले धेरै ठुलो विचार बोकेको हुनुपर्छ. धेरै ठुलो ज्ञान भएको हुनुपर्छ. धेरै ठुलो क्षमता भएको व्यक्ति हुनसक्छ. हामीहरू धेरैमध्ये त्योमा पुग्न सक्ने क्षमता नभएका मानिसहरू पनि हामी हुनसक्छौँ. अब कैलाली
क्षमतावान मान्छे एउटा स्ट्रिक्टली भिजन भएको मान्छे चाहियो भन्ने
चाहियो. त्योमा त्यो चौधरी पनि हुनसक्छ. त्यो राणा पनि हुनसक्छ. त्यो थारू समुदायको व्यक्ति पनि हुनसक्छ. भोलि उहाँ त्यस्तो व्यक्ति यहाँबाट विजय गरेर यदि जान्छ प्रदेश सभामा भने त्यो पनि हुन सक्छ, त्यो हुन सक्दैन भन्ने कुरा हो।
तर फेरि सबै कुरा जनताकै हातमा छ, जनताले चुन्नु पर्यो, त्यो उम्मेदवार बन्नु पर्यो, पार्टीले टिकट दिनु पर्यो,
टिकट दिनु पर्यो, त्यो विजय भएको हुनु पर्यो, टिकटमा दिएर भएन त्यसलाई अझ संसदीय दलमा पनि त्यसले जित्नु पर्यो।
अब प्रकाश बमको इन्ट्रेस्ट कता छ त, संसदीय संसदतिरको चुनावमा छ कि प्रदेशको चुनावमा? अब
हेर्नुहोस् म व्यक्ति यो व्यक्तिगत
होइन, तपाईँको बारेमा धेरैले सोधेका छन् कि प्रकाशजी अब कहिलेसम्म यो सधैँ पार्टीको झन्डा मात्रै बोक्ने कि कहिले काहीँ अब अलि अगाडि पनि बढ्ने?
त्यो अनुभव मैले पनि गरेको छु, त्यो मैले आफैले आफै माथि पनि मैले सोचेको छु वास्तवमा म किन अगाडि बढ्न सकिनँ भन्ने कुरा मैले पनि नसोचेको होइन। तर म अहिलेसम्म के भयो भने फलाना भएपछि मलाई मन जोड्छ पार्टी बोली होस्, म त्यतातिर धेरै गएँ, नरम भएर गएँ। अहिले चाहिँ मेरो दुईवटा पाटो छ, म प्रदेशमा पनि मेरो सम्भावना होला जस्तो लाग्छ मलाई, र म के चाहन्छु भने म प्रदेशभन्दा पनि प्रतिनिधि सभामा पनि मेरो अब ठाउँ होला जस्तो मलाई लाग्छ, र मलाई मेरो क्षेत्रका साथीहरूले मलाई अगाडि बढाउनु भने प्रतिनिधि सभामा नै तैँले लड्नुपर्छ भनेर मलाई प्रेसर समेत गर्लान् भन्ने म विश्वासमा छु।
यदि गरेनन् भने प्रकाश बाबु यसपटक पनि बाइकट गरियो भने?
होइन, बाइकट यस्तो छ, पहिला त मैले इच्छा राख्नु पऱ्यो, दुईवटा अवस्थामा हुनसक्छ, एउटा मेरो साथीहरूले प्रदेशका साथीहरूले नै मेरो क्षेत्रका साथीहरूले नै तैँले लड्नुपर्छ यो ठाउँमा भन्नु भन्ने एउटा एउटा आउँछ, अर्को मेरो आफ्नो नै प्रस्ताव पनि हुनसक्छ, म आफ्नो प्रस्ताव।
यत्रो जिन्दगी तपाईँले बिताइसक्नुभयो सर, अब कपाल फुलिसके, दाढी फुलिसके, अब यो उमेरमा पनि टिकट पाउनु भएन भने त्यसपछि के गर्दै होला?
होइन, मैले टिकट मेरो मैले अघि नै भने टिकट
होइन सर, साम नाम दण्डभेदका आधारमा यहाँ टिकट दिइन्छ, तपाईँलाई थाहा छ।
थाहा छ, मैले धेरैचोटि विश्वास गरेको छु म टिकट पाउँछु भन्ने, तर मैले नपाएको हो। म यसपल्ट पाउँछु भन्ने म अहिले चाहिँ म 100% म विश्वस्त छु, दुईवटा ठाउँमध्ये प्रदेश र केन्द्रमध्ये म जहाँ मैले चाहेँ म त्यहाँ पाउँछु भन्ने मलाई विश्वास छ, र केन्द्रले मलाई टिकट दिएको खण्डमा मलाई अझ अर्को विश्वास के छ भने मलाई मेरो क्षेत्रका साथीहरूले अत्यन्तै सहज रूपमा मलाई चाहिँ विजय गराउनेछ,
निर्वाचन क्षेत्र पनि त्यही अनुसार बनाउनु भएको छ।
होइन, मैले बनाएको,
थ्याङ्क यू सो मच प्रकाशजी, यहाँको राजनीति भविष्य सफल होस् हाम्रो शुभकामना छ, र जुन तपाईँले देख्नु भएको सपना चाँडै पुरा होस् हाम्रो शुभकामना छ, थ्याङ्क यू सो मच।
धन्यवाद, एकदम श्रोताहरूलाई पनि धन्यवाद सुनिदिनु भएको होला, र तपाईँलाई धन्यवाद मलाई यहाँ आफ्नो कुराहरू यहाँ राख्ने मौका दिनुभयो। अलि निकटमा निर्वाचन पनि आइरहेको छ, मैले पनि मेरो उम्मेदवारी यहीँबाट एउटा घोषणा गर्ने मैले पनि मौका पाएँ,
थ्याङ्क यू सो मच,
तपाईँलाई पनि धेरै
थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। आदरणीय श्रोता, आजको यो तातो बसमा हामीसँग नेपाली काङ्ग्रेस कैलालीका उपसभापति हुनुहुन्थ्यो प्रकाश बम, उहाँसँग हामीले आज निर्वाचन क्षेत्र निर्धारण आयोगले 240 बाट 165 निर्वाचन क्षेत्र बनाइरहँदा कैलाली र कञ्चनपुरसँगै प्रदेशसम्म साथको कस्तो बन्ला संरचना, र भोलि बन्ने मुख्यमन्त्रीका लागि कुन जिल्लाले कस्तो प्रभाव पार्ला भन्ने समग्र विश्लेषण हामी आगामी दिनमा पनि गर्दैछौँ। प्रदेशको राजधानी कहाँ बन्नु पर्ला, यो विषय बडो चर्चाको विषय छ, अबका केही दिनसम्म हामी यो विषयलाई जोड्छौँ। थ्याङ्क यू सो मच कार्यक्रम सुनिदिनु भयो, प्राविधिक रूपमा कल्पनालाई थ्याङ्क यू सो मच भन्दै आजलाई कार्यक्रमबाट म नवराधानको पनि विदा माग्छु, अवस्था नमस्कार।